यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जीवनोपयोगी र समाज रूपान्तरण गर्ने शिक्षा अहिलेको आवश्यकता भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा स्पष्ट। कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेका तीन मन्त्रीको राजीनामा। बागमती प्रदेशमा मन्त्री परिषद विस्तार। कोरोना संक्रमण बढ़दै गएकाले कोरोना भाइरस विरूद्धको खोप लगाउन सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र यमनमा दीर्घकालीन शान्ति स्थापनाका लागि हुथी विद्रोहीसँग वार्ता गर्न अरेबियाका अधिकारीहरू यमनको राजधानी सानामा।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने संकल्प लिएको बताउनु भएको छ। कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने बताउनुभयो।
सुदूरपश्चिमको विकासमा शान्ति प्रक्रियामा आएदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रथम प्रधानमन्त्रीको हैसियतले म सबभन्दा बढी सुदूरपश्चिम नै आए। यो विश्वविद्यालय स्थापनाको मात्रै होइन, अरू थुप्रै कार्यक्रमहरू अगाडि बढाउने जमर्को गरेर अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा यहाँ नै एउटा मेडिकल युनिभर्सिटी सुदूरपश्चिमबाट नै शुरू गर्ने क्याबिनेटबाट मैले डिसिजन गरिसकेको छु र सुदूरपश्चिमलाई विकासको एउटा नयाँ चरणमा लैजाने संकल्प मैले लिएको छु। मलाई लाग्छ तपाईँहरूले यो संकल्पलाई पक्कै पनि साथ दिनुहुनेछ।
प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभई व्यवहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्ने धारणा राख्नुभयो।
विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यवहारिक, जीवन उपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ। विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान, अनुशासित, राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्न सक्ने हुनुपर्दछ। लोकतान्त्रिक मान्यताका पक्षमा दृढ ढंगले उभिने नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ। यसका लागि विश्वविद्यालयको शिक्षा सृजनात्मक, युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुन आवश्यक छ।
केही वर्षमा विश्वविद्यालयले प्राविधिक एवं व्यावसायिक मूलक तथा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने मुलुककै एक प्रतिष्ठित विश्वविद्यालयको रूपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले समाजमा अन्याय, गरीबी र विभेदको अन्त्यका लागि आफू सदैव संघर्ष गरिरहने पनि बताउनुभयो। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शिक्षालाई राष्ट्रको इतिहास र संस्कृतिसँग जोड़िएका मौलिक ज्ञान र सीपलाई जोगाई राख्ने र प्रवर्धन गर्ने दायित्व विश्वविद्यालयको भएको बताउनुभयो।
देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ। देशको आर्थिक सामाजिक परिवर्तनमा उच्च शिक्षाको थलोको रूपमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाएर लैजानुपर्ने आवश्यकता छ। विश्वविद्यालयले अनुसन्धानका कार्यहरूलाई आर्थिक तथा सामाजिक विकाससँग जोडेर लानुपर्दछ। विज्ञान तथा प्रविधिका विषयहरूलाई उच्च प्राथमिकतामा राखेर दक्ष जनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरिबी कम गर्नेतर्फ सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ।
मन्त्री राईले देशको बेरोजगारी र गरीबी कम गर्नेतर्फ सहयोग पुग्ने किसिमले विश्वविद्यालयहरूले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई पछिल्लो समय सरकारले प्राथमिकतामा राखेर काम अगाडि बढ़ाइरहेको बताउनु भएको छ। सरकारी एकीकृत डाटा केन्द्र तथा डिजास्टर रिकभरी केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन हिजो मन्त्रालयमा बुझ्दै मन्त्री शर्माले साइबर सुरक्षाको विषयलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी अगाडि बढ़न लागेको बताउनुभयो। मन्त्री शर्माले सरकारी तथा आर्थिक प्रणाली लगायत समग्र क्षेत्र विद्युतीय सेवामा विस्तार हुँदै गइरहेको अवस्थामा साइबर सुरक्षा राष्ट्रियताको सुरक्षासँग जोड़िएको विषय भएकाले यसमा सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो।
साइबर सेक्युरिटी वास्तवमा धेरै नै महत्वपूर्ण कुरा हो, तर हामी धेरै पछाडि छौँ। साइबर सेक्युरिटी पनि हुन्छ र गर्नुपर्छ र भने जस्तो स्थितिमा हामी छौँ, र अबको युग भनेको यही सूचना प्रविधिकै युग हो र जे हुन्छ यसैबाट हुन्छ। हामी राष्ट्रियताको सुरक्षा गर्न सक्छौँ भने पनि यसैबाट सक्छौँ, होइन हामी अरू खालले हामी डुब्न सक्छौँ भने पनि हामी यसैबाट सक्छौँ। हाम्रो राजस्व संकलनको महत्वपूर्ण दायरा पनि यो हो, विषय पनि यो हो। त्यस कारणले गर्दाखेरि यो विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्छ। कतिपय नीतिगत कुराहरू पनि छन्, तर नीति कार्यक्रमबाट फुकाउनुपर्छ। कतिपय कानूनी कुराहरू छन्, कानूनी सुधार गर्नुपर्छ, र कतिपय फेरि बजेटमै व्यवस्था गरेर पनि जानुपर्ने कुराहरू पनि होला। र हामीले मन्त्रालयका तर्फबाट एउटा बजेट बनाइरहँदाखेरिमा हिजोका कतिपय बजेटका शीर्षकहरू होलान् तर कारण नभइराखेका होलान्, तिनी कुराहरूलाई परिमार्जन गरेर अहिले हजुरहरूले सुझाएका कुराहरूलाई पनि त्यहाँ एडजस्ट गर्न सकौं भन्ने उद्देश्यले नै मन्त्रालयले त्यसमा गर्ने नै छ।
मन्त्री शर्माले साइबर सुरक्षाका लागि कानूनी र संरचनागत विषयसँगै प्राविधिक दक्ष जनशक्ति सरकारी सेवामा प्रवेश गराउने र उनीहरूलाई टिकाई राख्ने विषय महत्वपूर्ण भएको बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले सबै सेवाहरू विद्युतीय भइरहेको अवस्थामा त्यसको सुरक्षाका विषयमा विशेष ध्यान दिनु आवश्यक रहेको औल्याउँदै साइबर सुरक्षाका लागि प्रतिवेदनमा आएका विषयलाई योजना बनाएर कार्यान्वयनमा लैजाने बताउनुभयो। सरकारी एकीकृत डाटा केन्द्र तथा डिजास्टर रिकभरी केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा गठित उच्चस्तरीय समितिका संयोजक जुद्ध बहादुर गुरूङले प्रविधिको प्रयोगमा देखिएका नीतिगत तथा प्राविधिक समस्या समाधानका लागि भइरहेका प्रयास र कमी कमजोरी आउन नदिन प्रतिवेदनमा सुझाव समेटिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा केन्द्रित हुने बताउनु भएको छ। आर्थिक मीडिया संचालक संघ इमानका प्रतिनिधिसँग हिजो अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डाक्टर महतले अर्थतन्त्रमा लगानी बैंकको ब्याजदर, पूँजी बजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। अर्थमन्त्री डाक्टर महतले मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले राजस्व संकलन कम भए पनि सबै समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा फर्काउन सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुभयो। कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा एमालेका तीन मन्त्रीले राजीनामा दिनुभएको छ। नेकपा एमालेका तर्फबाट सहभागी आर्थिक मामला तथा योजना मन्त्री विनोद कुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछ्याई र वन वातावरण तथा पर्यटन मन्त्री जितबहादुर साईले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष हिजो राजीनामा दिनुभएको हो। यसअघि यही चैत 17 गते मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदा एमाले पनि विश्वासको मत दिएको थियो। बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलले मन्त्री परिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामला तथा योजना मन्त्री र तीर्थ लामालाई खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त गरी मन्त्री परिषद विस्तार गर्नुभएको हो। प्रदेश प्रमुख यादव चन्द्र शर्माले नवनियुक्त दुवैजना मन्त्रीलाई हिजै साँझ पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले देशमा दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याउन सबै क्षेत्र लाग्नुपर्ने बताउनु भएको छ। नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सवको अवसरमा हिजो काठमाण्डुमा आयोजित समारोहमा उपराष्ट्रपति यादवले आँखाको उपचार सेवा विशेष गरी दुर्गम क्षेत्रमा अझै चुनौतीका रूपमा रहेकाले सरकार, गैर सरकारी र निजी क्षेत्रबाट सेवा विस्तारमा थप प्रयास हुनुपर्ने बताउनुभयो। उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ। तनहुँको दमौलीमा हिजो संचारकर्मीसँग कुराकानी गर्दै वहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो। उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रमा केही समस्या देखा परेको उल्लेख गर्दै त्यसलाई लयमा ल्याउन गम्भीर रूपमा छलफल भइरहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुगलिन पोखरा सड़क विस्तारको कामलाई द्रुत गतिमा अगाडि बढ़ाइने बताउनु भएको छ। मुगलिन पोखरा सड़क विस्तार आयोजनाको हिजो स्थलगत निरीक्षणपछि दमौलीमा संचारकर्मीसँग कुरा गर्दै वहाँले सड़क आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई द्रुत गतिमा अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य डाक्टर ढाका कुमार श्रेष्ठलाई संचार माध्यममा सार्वजनिक भएको टेलिफोन सम्वादबारे 24 घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। हिजो प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्न नगराउन निर्देशन दिएको जानकारी दिनुभयो। स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने सम्वादबारे छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो। आगामी वैशाख 10 गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर 2 का 43 मध्ये 29 स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी 14 स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै वहाँले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाई गृह कार्य अघि बढ़ाइएको जानकारी दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनु भएको छ। नेपाली कांग्रेस दाङले घोराईमा हिजो आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वहाँले देशमा आर्थिक संकट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र नभई विगत 20 वर्षदेखिको सत्ता साझेदारहरूको भूमिका रहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रूबी भ्याली जस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गर्नुभएको छ। एमालेको मिशन ग्रासरूट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रूबी भ्यालीमा हिजो आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले 50 वर्ष अगाडि जेलमा रहँदा नै रूबी भ्यालीका बारेमा आफूले सुनेको स्मरण गर्नुभयो। मीटर ब्याज पीड़ित र सरकारी टोली बीच आज पुनः वार्ता हुने भएको छ। काठमाण्डुको रत्न पार्कस्थित शान्ति वाटिकामा हिजो दिउँसो दुई पक्षबीच भएको वार्ता बिना निष्कर्षमा पुगेपछि आज पुनः वार्तामा बस्ने सहमति भएको मीटर ब्याज विरूद्ध किसान मजदूर संघर्ष समितिका संयोजक अवधेश कुशवाले बताउनुभयो। वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरू गम्भीर रहेको बताउँदै आज पुनः वार्तामा बसेर समस्या समाधान गर्ने आश्वासन दिएको थियो। सरकारले मीटर ब्याज पीड़ितको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। पीड़ित पक्षले मीटर ब्याज असुली गर्नेलाई कड़ा कार्यवाही गर्नुपर्ने, उनीहरूले आफूहरूमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता विरूद्ध करिब 1,50,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले 1,49,97,000 रूपियाँ भन्दा बढ़ीको बिगो दावी गर्दै विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ़िरहेकाले कोरोना भाइरस विरूद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले संक्रमण बढ़िरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ। शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढ़िरहेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्म दिने आमाकै थर र ठेगानाबाट जन्म दर्ता गर्ने गरी नयाँ परिपत्र जारी गरेको छ। यसअघि चैत 22 गते माओलीको थरबाट जन्म दर्ता गर्ने गरी ओडा तथा पञ्जीका अधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैंगिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा 39 अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्म दर्ताको हकका लागि उल्लेखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ। विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले हिजो केही बुदाहरू थप गरेर नयाँ परिपत्र जारी गरेको बताउनुभयो। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण नियमावली दोस्रो संशोधन सहित 2077 नियम 28 दिहाय खण्ड 9 क बमोजिम जन्म दर्ता सम्बन्धमा सहजता र एकरूपता कायम गर्ने गरी हिजो नयाँ परिपत्र जारी गरेको जानकारी गराइएको छ। विभागद्वारा हिजो जारी 8 बुधे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिने उल्लेख गरिएको छ। जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरूद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिकालाई परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन आदेश गरेको छ। न्यायाधीश शंकर राज बरालको इजलासले हिजो नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सक सहित 3 जनालाई बकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो। रूकुम पूर्वमा प्रहरीले 7 जनालाई नियन्त्रणमा लिएको छ। पुथा उत्तरगंगा गाउँपालिका 3 रनमामा बिहिबार 2 बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो। यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि हिजोसम्म 20 आरोही समूहका झण्डै 200 आरोहीहरूले अनुमति लिएका छन्। पर्यटन विभागको पर्वतारोहण महाशाखा का अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि 20 आरोही समूहमा 31 महिला र 166 पुरूष गरी कुल 197 आरोहीले अनुमति लिएका हुन्। भोजपुर कोटका स्थानीय पछिल्लो समय व्यावसायिक कृषिमा जुटेका छन्। व्यावसायिक कृषिमा लागेका किसानलाई ओडा कार्यालयले आर्थिक सँगै प्राविधिक सहयोग गरेपछि किसान व्यावसायिक कृषितर्फ आकर्षित भएका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको टेम्कीमयू गाउँपालिका 6 कोटका स्थानीय तरकारी खेती लगायत व्यावसायिक कृषिमा लागेका छन्। वडा कार्यालयले विभिन्न खाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि उनीहरू व्यावसायिक कृषिमा लागेका हुन्। व्यावसायिक नगदे बालीको खेतीबाट उनीहरूले मनग्गे आमदानी समेत गर्दै आएका छन्। वडा कार्यालयले योजनाबद्ध रूपमा कृषिमा लगानी गरेपछि किसानहरू खुशी भएका हुन्। स्थानीय किसान सिर्जना बास्तोला:
दुःख छ, अलि बढी नै बोकेर लानुपर्छ डोकोमा, यातायातको सुविधा छैन, ढिलो गाडी आउँछ, बजार छिटै
उडा कार्यालयले स्थानीयलाई तरकारी खेतीका लागि प्लास्टिक पोखरी, प्लास्टिक टनेल विस्तारसँगै उन्नत जातको बिउ बिजन समेत वितरण गर्दै आएको छ। सुखाग्रस्त क्षेत्र भए पनि प्लास्टिक पोखरीमा पानी जमाएर सिँचाइ गर्न सहज भएको स्थानीयको भनाइ छ। यहाँ उत्पादन भएको अन्न तथा नगदे बाली स्थानीयले भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएका छन्। स्थानीय महेन्द्र रसाइली:
धेरै नै सहज छ, पहिला पानी थिएन, आकाशे पानीहरू जमा गर्नु पर्थ्यो, अहिले चाहिँ तरकारीहरू लगाउन
उत्पादनको लागि उपयुक्त भूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडा कार्यालयले जनाएको छ। माटो अनुसारको कृषि उत्पादन जोड़ दिन माटो परीक्षण गरेर भूगोल अनुसारको बाली लगाउने किसानलाई प्रोत्साहन गरिरहेको कार्यालयको भनाइ छ। वडा नम्बर 6 का वडाध्यक्ष सूर्य प्रसाद नेपाल:
विशेष फोकस कृषिमा दिइरहेका छौँ र कृषिमा प्लास्टिक पोखरीहरूको व्यवस्था भएर प्लास्टिक पोखरीहरू मार्फत धेरै किसानहरूले अब सिँचाईको व्यवस्था गरेर जीविकोपार्जन गर्ने रोजीरोटीका व्यवस्थाहरू र आफूलाई दैनिक जीवनमा आवश्यकता पर्ने तरकारी खेतीहरू गरेर उहाँहरूले सदुपयोग गरिराख्नु भएको छ र कसैले त धेरै बिक्री वितरण गरेर प्रत्यक्ष लाभहरू लिइराख्नु भएको छ।
वडा कार्यालयले व्यावसायिक किसानको पहिचान गरेर अनुदानमूलक कार्यक्रम सँगै प्राविधिक रूपमा सहयोग गरेपछि स्थानीय कृषकमा उत्साह थपिएको छ। सीमित बजेटमा वडाबाट भइरहेको कामले प्रत्यक्ष लाभ पुगेको स्थानीय कृषकको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
गराउला नि काकु, के को हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
अब अन्तर्राष्ट्रिय समाचार। यमनमा दीर्घकालीन शान्ति स्थापनाका लागि हुथी विद्रोहीसँग वार्ता गर्न साउदी अरबियाका अधिकारीहरू यमनको राजधानी साना पुगेका छन्। वार्ताको मध्यस्थकर्ता ओमानका अधिकारी पनि साना पुगेका छन्। यसैबीच साउदी अरबियाले जेलमा रहेका 13 हुथी विद्रोहीलाई रिहा गरेको छ। वार्ताले विश्वमै ठूलो मानवीय संकट सृजना भएको युद्ध अन्त्य भई स्थायी युद्ध विरामको आशा गरिएको बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्यहरू यति बेला चुनावी माहौलमा जुटेका छन्। मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढ़ी निजी क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा महासंघमा हुने निर्वाचनलाई विशेष रूपमा हेरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ 57 वार्षिक साधारण सभाले 3 कार्यकालका लागि नयाँ नेतृत्व छनौट गर्नेछ। चैत 28-29 गते काठमाडौँमा हुने साधारण सभा तथा निर्वाचनका लागि महासंघले उम्मेद्वारको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको अध्यक्ष हुनुहुनेछ भने बाँकी पदमा निर्वाचन हुनेछ। वरिष्ठ उपाध्यक्षमा महासंघका एसोसिएट उपाध्यक्ष रामचन्द्र सँगै वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले प्यानल सहित उम्मेद्वारी दर्ता गराउनु भएको छ। निर्वाचनका लागि सँगै प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ हुनुहुन्छ भने अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलको उपाध्यक्षमा संयुक्त उम्मेद्वारको रूपमा भरत आचार्य रहनु भएको छ। महासंघ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक एकजना सदस्य निर्वाचित हुने व्यवस्था छ। नेपाली शेयर बजारमा आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ। यस दिन नेप्से परिसूचक 28.31 अंकले घटेर 1,838.48 अंकमा कायम भएको छ। आइतबार 268 कम्पनीहरूका 38,43,713 किता शेयरहरू 29,239 पटक किनबेच हुँदा 1,15,94,48,000 रुपियाँ बराबरको कारोबार भएको छ। यस दिन सबै समूहको उपसूचक रातै भए पनि कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताउनु भएको छ। नेपाल ट्रेड युनियन कंग्रेस निकट नेपाल यातायात मजदूर संघको 7 राष्ट्रिय अधिवेशनको वीरगंजमा उद्घाटन गर्नुहुँदै कोइरालाले संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाइएको भए पनि त्यसमा ध्यान नपुगेकोले श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य अजय चौरसियाले सातै प्रदेशमा मजदूरका लागि छुट्टै अस्पताल बनाउनु पर्ने माग गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
साबिक विजेता मसिन्द्र फुटबल क्लबले सैद स्मारक ए डिभिजन लीग फुटबलमा दोस्रो जित निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार संकटा क्लबलाई 2-1 गोल अन्तरले हराउँदै मच्छिन्द्रले दोस्रो जित निकालेको हो। मच्छिन्द्रको जितमा विमल घरती मगर र आफिज ओलावले 1-1 गोल गरे। संकटाका लागि मनिष डाङ्गीले 1 गोल फर्काए। खेलको 20 मिनटमा विमलले गोल गर्दै मच्छिन्द्रलाई शुरूआती अग्रता दिलाएका थिए, तर 22 मिनटमा मनिषले गोल गर्दै संकटालाई 1-1 गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको 46 मिनटमा ओलावले गोल गर्दै मच्छिन्द्रलाई 2-1 जित दिलाए। जितसँगै मच्छिन्द्रले 7 खेलमा 9 अंक जोडेको छ। मच्छिन्द्र 7 स्थानमा उक्लिएको छ। संकटाको यो दोस्रो हार हो। संकटा 9 अंक जोडेर 8 स्थानमा रहेको छ। अर्को खेलमा न्युरो टीम एनआरटीले पहिलो जित निकालेको छ। सातो बाटो स्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पालाई 2-1 गोल अन्तरले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो। एनआरटीले 1 गोलको अग्रता उल्ट्याएर जित निकालेको हो। खेलको 14 मिनटमा खमीर गिल्सनले गोल गर्दै हिमालयनलाई शुरूआती अग्रता दिलाएका थिए, तर खेलको 67 मिनटमा रोहन खड्केले गोल गर्दै एनआरटीलाई 1-1 गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको 89 मिनटमा जेसिन प्रजापतिले गोल गर्दै एनआरटीलाई 2-1 जित दिलाए। जितसँगै एनआरटीले 7 खेलमा 6 अंक जोडेको छ। हिमालयनले 7 खेलमा 7 अंक जोडेको छ। मसिन्द्र फुटबल क्लबले किशोर कुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। मसिन्द्रले सामाजिक सञ्जालबाट आइतबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। अघिल्लो सिजन केसीले जाउला खेलको टीम सम्हालेका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रहे, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित फाटफुट वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 65%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:45 भयो भने सूर्यास्त भरे साँझ 6:26 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जीवनोपयोगी र समाज रूपान्तरण गर्ने शिक्षा अहिलेको आवश्यकता भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा स्पष्ट। कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेका 3 मन्त्रीको राजीनामा। बागमती प्रदेशमा मन्त्री परिषद विस्तार। कोरोना संक्रमण बढ़दै गएकाले कोरोना भाइरस विरूद्धको खोप लगाउन सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र यमनमा दीर्घकालीन शान्ति स्थापना का लागि हुथी विद्रोहीसँग वार्ता गर्न अरेबियाका अधिकारीहरू यमनको राजधानी सानामा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।